جی بسم اللہ الرحمن الرحیم، الحمد للہ رب العالمین، والعاقبۃ للمتقین، والصلاة والسلام علی رسوله الکریم وعلی آلہ واصحابہ اجمعین، اما بعد، جی آج کا جو درس ہے مجلس چھٹی مجلس ہے سکس، آج کا عنوان ہے غیبت اور اس کا علاج. اب تک بد نظری سے متعلق بات چل رہی تھی اور اس سے بچنے کی تدبیریں بتائی گئی تھی. آگے ایک اور باطنی بیماری کا تذکرہ ہے. یہ سب باطنی بیماری، بد نظری بھی باطنی بیماری. ابھی جو تذکرہ ہے غیبت، وہ ہے غیبت. یہ بیماری ایسی ہے کہ شاید ہی کوئی اللہ کا بندہ اللہ کی توفیق سے بچا ہوا ہو. شاید ہی یہ بیماری غیبت کی ایسی ہے کہ شاید ہی کوئی اللہ کا بندہ اللہ کی توفیق سے بچا ہوا، ورنہ سب لوگ کسی نہ کسی درجے میں اس بیماری میں مبتلا ہے. جی، اور یہ بیماری اتنی سنگین ہے، اتنی بری ہے کہ قرآن کریم نے اس کے لیے ایسے الفاظ استعمال کیے ہیں کہ کسی اور بیماری کے لیے ایسے الفاظ استعمال نہیں کیے. جی، قرآن نے کیا فرمایا؟ وَلَا تَجَسَّسُوا وَلَا يَغْتَبْ بَعْضُكُمْ بَعْضًا أَيُحِبُّ أَحَدُكُمْ أَن يَأْكُلَ لَحْمَ أَخِيهِ مَيْتًا فَكَرِهْتُمُوهُ، یعنی تجسس نہ کرو، اور تم میں سے بعض لوگ دوسرے بعض کی غیبت نہ کرے. وَلَا يَغْتَبْ بَعْضُكُمْ بَعْضًا، قرآن کہہ رہا ہے تم میں سے بعض لوگ دوسرے بعض کی غیبت نہ کرے. کیا تم میں سے کوئی اس بات کو پسند کرتا ہے کہ وہ اپنے مردار بھائی کا گوشت کھائے؟ کیا تم میں سے کوئی پسند کرتا ہے کہ اپنے مردار بھائی کا گوشت کھائے؟ بس تم اس کو ناپسند کرتے ہو. تو اس آیت میں غیبت کو مردار بھائی کا گوشت کھانے سے تعبیر کیا ہے. سخت الفاظ فرمائے. جی، ایک تو انسان کا گوشت اور انسان بھی بھائی اور بھائی بھی مردہ. کوئی بھی انسان جس کے اندر انسانیت کا ذرہ بھی موجود ہوگا وہ اس کام کا نہ تو ارتکاب کر سکتا ہے، یعنی یہ کام نہیں کر سکتا، اور نہ ہی اس کے بارے میں سوچ سکتا ہے. لیکن قرآن کریم کہتا ہے کہ غیبت کرنا بھی ایسا ہے جیسے مردار بھائی کا گوشت کھانا، اور یہ غیبت گناہ کبیرہ ہے، معمولی گناہ نہیں ہے. اب اس کو تو بتاؤ، ابھی بہت سارے لوگ کہتے ہیں کہ کیسی زندگی، الحمدللہ گناہوں سے پاک زندگی گزر رہی ہوتی ہے. تو میں اکثر ان سے پوچھتا ہوں کہ اچھا غیبت کرتے ہو؟ کہا ہاں، یہ تو ہو جاتی ہے، کچھ تو کچھ برائی یا تو فرمایا. تو میں نے کہا کیا یہ گناہ نہیں ہے؟ اس کو گناہ بھی نہیں سمجھتے. یعنی غیبت تو بولے بات کرنے کو، یہ تو ہم بات کر رہے تھے کوئی نہ کوئی ٹاپک پر. آج ہمارے اندر غیبت کا احساس ختم ہو گیا کہ گناہ ہے، وہ تو بولے بات. اگر غیبت کا احساس ہو جائے تو آج ایک دوسرے سے ملنا کم ہو جائے گا. آج جو مل رہے ہیں نا، آپس میں ملتے ہیں، گھنٹوں بیٹھتے ہیں، تو کیا ہوتا ہے؟ غیبت ہی تو ہوتی ہے، اور کیا ہوگا؟ جب غیبت کی اہمیت کا پتہ چلے گا تو ایک دوسرے سے ملنے کو جی نہیں چاہے گا. بولے جائیں گے تو خواہ مخواہ کی ادھر کی ادھر کی باتیں ہوگی، چھوڑ دو. और जो गिबत को गुना नहीं समझ रहे हैं तो वो आपस में मिलते हैं, जरा से घर से कामों से फुर्सत मिली चलो उसके पास जाके बैठते हैं, और बैठकर भी घंटों बातें करते हैं। तो ये क्या है, क्योंकि उनके सामने ये है कि हम मिलने जा रहे हैं, हम बातें करने जा रहे हैं, ये पता नहीं कि हम गुनाह करने जा रहे हैं। अल्लाह अकबर, गिबत के गुनाह की शिद्दत देखिए, ये गिबत करना ऐसा ही गुनाह है, याद रखिए। आज सब कहेंगे, सबसे पूछो कि आप शराब पीते हो, अरे बोले ला हौल वला कुव्वत इल्ला बिल्लाह, आप क्या बात करते, शराब की बात करते, शराब तो पीना गुनाह है, बहुत बड़ा गुनाह है, क्या कहते, क्योंकि उनके नजदीक शराब तो गुनाह है, गीबत गुनाह नहीं है। तो जैसे शराब पीना गुनाह है, और फिर पूछो आप क्या खिंजीर का खाना खाते, गोश्त खाते हो, कहा कि नहीं, कभी पता भी चल जाए कि यहां पर खिंजीर का गोश्त मिल रहा है तो फौरन उस जगह से लेना भी छोड़ देंगे, वहां से गुजरना भी छोड़ देंगे, उसकी हुरमत हम सबके दिलों में ऐसी बैठी हुई है कि इसको कोई जबरदस्ती भी खिलाएगा तो हम नहीं खा सकते। जैसे चोरी, चोरी तो बोले हम चोरी नहीं करते, तो जैसे चोरी करना, डाका डालना गुनाह है, बल्कि गीबत करना उन गुनाहों से ज्यादा बुरा गुनाह है। अब बताओ, शराब को गुना समझ रहे हैं, छोड़े हुए हैं, खिंजीर के गोश्त को खाना गुना समझ रहे हैं, चोरी करना गुना समझ रहे हैं, और ये गुनाहों से हम सब बचे हुए हैं, और इसी वजह से हम समझते हमसे गुना होता किधर है, लेकिन गीबत को गुना ही नहीं समझा, इसलिए गीबत सबसे ज्यादा करते हैं, और फिर भी कहते हैं हम तो गुनाहों से पाक है। हाँ, इसलिए याद रखे, गीबत इन गुनाहों से भी बड़ा गुनाह है, शराब पीने से, खिंजीर का गोश्त खाने से। अब देखो इतना बड़ा गुनाह, और हम उससे बचे हुए, हम नमाजी भी है, हम रोजेदार भी है, हम हाजी भी है, हम सदका खैरात करने वाले भी है, हम अपने माल को दीन पर खर्च करने वाले भी है, लेकिन साथ साथ गीबत भी कर रहे हैं। तो अब बताओ, ये गीबत करोगे तो उसका जो अजर आएगा वो निकल जाएगा, क्योंकि गीबत करने से क्या होता पता है, हमारे अकाउंट से नेकियां दूसरे के अकाउंट में ऑटोमेटिक चली जाती है। तो हमने ये सारे काम करके अकाउंट में नेकियां तो जमा कर ली, और हम ये सोच रहे हैं कि हमने तो माशाल्लाह बहुत नेकियां कर ली है, लेकिन जहां गीबत कर रहे हैं तो अंदर से अकाउंट में कमी हो रही है और हमें पता नहीं। जब आखिरत में जाएंगे तो पता चलेगा, ओहो हमारे अकाउंट में तो, हमारे बैंक में तो कुछ नेकी है ही नहीं। पूछेंगे क्या हुआ बारी ताला, मैंने तो बहुत नमाजें पढ़ी थी, रोजे रखे थे, हज किए थे, ये किए थे, गया किधर, अल्लाह ताला फरमाएंगे वो सब चला गया दूसरों के हिस्से में, और वो भी सारा अल्लाह ताला निकाल कर दे देंगे, देखो किधर किधर गया है। हाँ, बैंक स्टेट निकालते हैं ना पूरे साल का, तो वो भी अल्लाह ताला सारा निकाल कर दे देंगे, बोले तू देख ले, प्रिंट करके देंगे। हाँ, बोले किधर गई थी, देख तूने इसकी कीमत की थी, ये सारा उधर गया, ये उधर गया, ये उधर गया, फिर भी बाकी है, अब तेरे पास नेकी तो एक भी नहीं है, क्या करो। तो याद रखे, ये गीबत ऐसा गुना है कि हमारे अकाउंट में से अगर एक शिलिंग निकल जाए तो हम फिक्रमंद हो जाते हैं, अरे बोले 1,000 रुपया किधर गए, परेशान होते हैं, बैंक वाले को परेशान करते हैं, तो बोले किधर गया ये। लेकिन आज हमारे अकाउंट में से बड़ी बड़ी नेकियां जा रही है और हम उस पर कोई फिक्रमंदी नहीं है, क्यों कि हमारी बैंक अकाउंट का तो हिसाब रखते हैं, नेकियों के अकाउंट का हिसाब नहीं रखते। इसका भी हिसाब रखो कि आज मैंने क्या क्या किया, और फिर वो, क्योंकि जैसे आजकल सब डराते, भाई देखो आप लोग एहतियात करो, ऐसे ऐसे नंबर उसे को आए तो आप उससे, क्योंकि जानते हैं कि तुमने अगर ये चीजें कर दी तो तुम्हारे अकाउंट में से पैसे निकल जाएंगे। तो अल्लाह ताला ने फरमा दिया कि तुमने अगर नेकिया की है तो ठीक है, लेकिन गिबत की तो अकाउंट में से निकल जाएगा। फिर हमें नहीं कहना कि तुम्हारा, हमारी नेकिया किधर गई, तुमने खो दी। तो जी, तो इसलिए याद रखे, ये इसलिए बताया कि देखो इसकी खराबी हमें पता चले, और गिबत से बचना भी बहुत आसान है, हिम्मत जरूरी, जैसे पहले बताया ना, हिम्मत जरूरी। बदनजरी से क्या होता था, सारे के सारे आमाल हमारे खत्म हो जा रहे थे, जल जा रहे थे। गिब्बत से क्या होगा, हमारी निकिया दूसरे के अकाउंट में चली जाएगी, जिसकी गिब्बत की है तो सारी निकिया उसके पास। इसलिए आप लोग मेरी गिब्बत करोगे तो आपकी निकिया मुझे मिल जाएगी, और मैं गिब्बत करूंगा तो मेरी निकिया आपके पास आ जाएगी। तो ये ऐसा है तो अच्छा है, इसलिए अगर पता चल जाए कि गिब्बत से तो मैं देखे तो अच्छा है ना, वो गिब्बत किया तो मुझे तो मेरे अकाउंट में तो उसने तो हदिया भेजा, तो हमारा तो फायदा होगा। इसलिए खूब गिब्बत करो, क्यों कि सारी निकिया हमें मिलेगी, तो हमारा तो फायदा हुआ। तो दुनिया में पैसों की हमारे यहाँ कीमत है, वो इधर से उधर न जाए, तो क्या नेकियों की कीमत नहीं है? दुनिया के पैसों से दुनिया की चीजें मिल सकती है लेकिन जन्नत नहीं मिल सकती। जन्नत के लिए तो नेकिया चाहिए, तो नेकिया होगी तो जन्नत की कीमत दे सकेंगे। तुम सोचोगे कि चलो पैसे है हम जन्नत खरीद लेंगे, नहीं 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 खरीद सकते। दुनिया के पैसों से दुनिया की चीजें मिलेगी, और आखिरत की करेंसी से आखिरत की चीजें मिलेगी। आखिरत की करेंसी नेकिया है। तो जी आगे देखो, क्योंकि ये गिबत करना उन सारे गुनाहों से, शराब से, खिंजीर से, चोरी से बड़ा है। क्यों? क्योंकि शराब पीने और खिंजीर खाने का ताल्लुक खालिसतन हुकूकुल्लाह से है। याद रखना, शराब और खिंजीर का खाना ये हुकूकुल्लाह है, किसी का हक हमने नहीं मारा, अल्लाह का हक मारा है। ताल्लुक खालिसतन हुकूकुल्लाह से है। अगर कोई शख्स शराब पिए करता है या खिंजीर खाता है तो अपनी जात का गुनाह करता है, उसका हुकूकुल इबाद से कोई ताल्लुक नहीं है। लिहाजा अगर कभी अल्लाह ताला तोबा की तौफीक अता फरमा दे तो शराब का गुनाह भी माफ हो जाएगा और खिंजीर खाने का गुनाह भी माफ हो जाएगा। लेकिन गिबत का गुनाह ऐसा है कि उसका ताल्लुक हुकूकुल इबाद से है, और हुकूकुल इबाद का उसूल ये है कि उस वक्त तक माफ नहीं होते जब तक साहिब हक माफ न करते। जिसकी गिबत की है तो वो माफ न कर दे, माफ नहीं होगा, फिर लाख नमाजें पढ़ो और उसके पर हज करो और खूब लोगों को खाना खिलाओ, कुछ नहीं होने वाला। याद रखे, तो गुनाह किस टाइप का किया है और नेकी किस टाइप की कर रहे हैं। अरे उस गुनाह से उसके माफी मांग लो तो आपके सब कुछ माफ हो गया, कोई खर्च करने की जरूरत नहीं है। लेकिन नफ्स क्या करता है पता है? वो इधर से गुनाह करवाता है और इधर से नेकी करवाता है, इधर गीबत करवाई और इधर बोले नमाजें पढ़ेगी नफल पर नफल। इधर नेकी कराई, इधर कुरान की तिलावत कसरत से हो रही है और यहाँ गीबत कराती। तो अब गीबत हुकूकुल इबाद है, हुकूकुल इबाद के लिए अब अल्लाह के हुकूक से उसका हक अदा नहीं होगा। इसको बराबर जरा जहन में रखिए और सोचे कि आज हम कहां मिस्टेक कर रहे। क्यों? कि गुना गिबत के गुना से दिल में बेचैनी हो रही है, और उस बेचैनी को दूर करने के लिए इंसान क्या करता है? सदका करता है कि चलो भाई परेशानी हो रही है, सदका कर दो। उस सदका करने से ये गुना माफ नहीं होगा। नमाज पढ़ने से, नवाफिल पढ़ने से ये गुना माफ नहीं होगा। ये गुना तो जिसकी गिबत की उससे माफी मांग लो, खत्म हो गया। बस फिर चाहे कुछ भी ना करो तो काम हो जाए। लेकिन अब हमारा नफ्स ऐसा है कि माफी मांगने जाने नहीं देगा। अरे बोले मैं कैसे माफी मांगू, मैं तो बड़ी और मैं तो बड़ा और मैं ऐसा मैं वैसा, मैं कैसे झुकू? तो नहीं झुकू तो कोई बात नहीं, अल्लाह झुकाएगा फिर। फिर अल्लाह झुकाएंगे। इसलिए याद रखो, ये गुना गिबत का क्यों बड़ा है, वो इसलिए कि वो सारे गुनाहों का ताल्लुक हुकूकुल्लाह से है, और इस गुना का ताल्लुक हुकूकुल इबाद से है, और हुकूकुल इबाद लेकर कल कयामत के दिन अगर हम गए हैं तो वहां हशर के मैदान में बंदों का हक बंदे से दिलवाया जाएगा, ये पक्की बात। और अगर हुकूकुल्लाह तोड़े है, किसी ने शराब पिया, अपनी जात का गुनाह किया, तो تو فرمایا اس میں تو اللہ تعالیٰ چاہے تو معاف کر دے اور اللہ چاہے تو پکڑ کر لے، یا توبہ استغفار کر لے گا اور سچی پکی توبہ کر لے تو معاف ہو گئے. لیکن حقوق العباد کا تعلق ایسا ہے، یہ غیبت کا تعلق ایسا ہے کہ تم توبہ بھی کر لوں گے تو بھی معاف نہیں ہے جب تک کہ اس بندے سے معافی نہیں مانگوں گے. جی تو اس لیے کہ ہاں، اس لیے یاد رکھیں حقوق العباد جو ہے بہت اہم ہے، اس لیے کہ اللہ کے رسول صلی اللہ علیہ وسلم نے اس پر بڑی تاکید کی ہے، حقوق العباد کو ادا کرو. انشاءاللہ اس طریقے سے آپ سنتے جاؤں گے تو بہت سی جگہ پر حقوق العباد سمجھایا جائے گا. یہ تو پہلی چیز ہے تو ہمیشہ اس کو کریں. تو خنزیر کھانے کا گناہ بھی معاف ہو جائے گا، لیکن غیبت کا گناہ ایسا ہے کہ اس کا تعلق حقوق العباد سے ہے، اور حقوق العباد کا اصول یہ ہے کہ اس وقت تک معاف نہیں ہوتے جب تک صاحب حق معاف نہ کر دے. ہزار توبہ استغفار کرتے رہو، ہزار توبہ استغفار کرتے رہو، نماز روزے کرتے رہو، لیکن یہ معاف نہیں ہوں گے، نہیں ہوں گے. جی معاف نہیں ہوں گے. ہاں ابھی سوال آیا ہے کہ اگر معافی مانگے وہ معاف نہ کرے. ہاں یاد رکھے ہمارا کام ہم کر ڈالے بس، اس کا کام ہے اگر وہ نہ کیا تو اب اس پر گیا، ہمارا پر نہیں گیا. ہم تو جھک کر معافی مانگ لیں گے، اب وہ معاف نہ کرے تو اس کے اوپر گیا ہے، اب اس کے اوپر اس کو وعید لگیں گی اس کو معاف نہ کرنے کی. اس لیے ہم اپنا کام کر دیں، لیکن جب کام کرو تو دل کے اندر توبہ استغفار بھی ہو، استحضار بھی ہو، اور آئندہ نہ کرنے کا ارادہ بھی ہو، تو اس سے معافی مانگ لے اور آئندہ اس سے بچتے رہو. جب ہو جائے پھر معافی مانگو. تو غیبت کا چھوڑنا بہت آسان ہے، لیکن تھوڑی سی مشق کروں گے تو بہت آسان ہو جائے. جی میں نے بھی اس پر بڑی مشق کی ہے اور الحمدللہ اب غیبت چھٹی، ورنہ اتنی ہوتی پتہ بھی نہیں، کیونکہ باتیں ہوتی تھی اور بات باتوں میں جب دیکھتے تھے کہ گھنٹہ ہم نے باتیں کی ہے آپس میں، اور پھر دیکھتا تھا تو میں سوچتا تھا کہ اللہ اتنی غیبتیں کر ڈالی ہے اور پتہ بھی نہیں، احساس بھی نہیں، ایسی غفلت تھی. پھر اس کے بعد مشق ہو گیا، کیونکہ آج لوگوں کو اللہ کی تعریف کرنا آتا نہیں ہے، نبی کی تعریف کرنا آتا نہیں ہے، سیرت بات کرنا، سیرت پر بات کرنا آتا نہیں ہے، اللہ کی بڑائی پر بات کرنا آتا نہیں ہے. اب ظاہر بات ہے جب آپس میں جمع ہوں گے، جب جمع ہوں گے تو جمع ہوتے ہوں گے تو بات تو کچھ نہ کچھ چاہیے. تو اب جب اللہ کی بات نہیں کروں گے تو پھر کیا کروں گے؟ مخلوق کی بات کرو گے. جب مخلوق کی بات کریں گے تو غیبت ہو جائے گی. اس لیے فرمایا جب آپس میں بیٹھو تو فوراً تھوڑی دیر اپنے خیر خیریت پوچھنے کے بعد اللہ کی باتیں شروع کر دو، تو وقت بھی نکل گیا، فائدہ بھی ہو گیا، دعوت بھی ہو گئی، اور ایمان بھی تازہ ہو گیا. ابھی بہت سارے سوال آتے، یہ سارے سوال کا جواب آتا جائے گا آگے، لیکن پھر بھی ہم بتا دیتا ہوں کہ دیکھو معافی مانگنے کا طریقہ کیا ہو سکتا ہے، اسی کے اندر آگے آئے گا. معافی مانگنے کا طریقہ یہ ہے، نہیں پھر بھی کر دیتے کہ دیکھو معافی مانگنے کا طریقہ یہ ہے کہ بھائی دیکھو آپ کے ہمارے پر حقوق تھے اور ہم سے آپ کے حقوق میں کمی ہو گئی ہے، آپ ہمیں معاف کر دیں. کہنے والے کے دل میں استحضار ہو بس، اس کو بتانے کی ضرورت نہیں ہے کیا حقوق، بولے ہوتے رہتے حقوق بس، تو اس سے ہو جائے گا. یہ پہلے بھی آ گئی تھی تعلیم میں، بات درس میں، اور ابھی بھی آئندہ آئے گی. چلو آگے. تو فرمایا دیکھو ہزار توبہ استغفار کرتے رہو، نماز روزے کرتے رہو، لیکن یہ معاف نہیں ہوں. اللہ تعالیٰ فرماتے کہ اپنا کہ میں اپنا حق تو معاف کر دوں گا، کہ میں اپنا حق تو معاف کر دوں گا، لیکن اگر تم نے کسی بندے کی جان کو نقصان پہنچایا یا مال کو نقصان پہنچایا یا اس کی آبرو کو نقصان پہنچایا یا تم نے اس کی کوئی بھی حق تلفی کی تو جب تک وہ معاف نہیں کرے گا یا جب تک اس کا حق ادا نہیں کر دوں گے میں معاف نہیں کروں گا. اس کی جان کو نقصان پہنچایا تو یہی ہے, یا تو اس کو کوئی تکلیف پہنچی, چوٹ لگی, یا مال کو نقصان پہنچایا, اس کا مال تم نے دبایا, یا تمہارے کسی عمل کی وجہ سے مال کا نقصان ہوا, اس کی آبرو کو نقصان ہوا, اس کے بارے میں غیبت کی, برا بلا کہا, بہتان باندھا, اس نے کوئی کہہ دے, تو یہ ساری چیزیں, تو یہ سب حقوق العباد ہیں. تو غیبت میں یہ ہوتا ہے کہ ہم نے اس کے بارے میں بہت باتیں کرتے رہتے. تو یا تم نے اس کو کوئی بھی حق تلفی کی ہو تو جب تک وہ معاف نہیں کرے گا, جب تک اس کا حق ادا نہیں کر دوں گے میں معاف نہیں کروں گا. حقوق العباد کا معاملہ اتنا خطرناک ہے کیونکہ پوری شریعت میں دو حقوق ہے, ایک حقوق اللہ ہے اور حقوق العباد. آج ہم سب کی جو نیکی پر طبیعت آئی ہے نا, ہم تھوڑے بہت جس کو دیندار ہم کہتے ہیں وہ دیندار کہاں تک ہے؟ حقوق اللہ تک ہی ہے. حقوق العباد میں تو ابھی تک ہم نے قدم ہی نہیں رکھا ہے. یاد رکھنا, یہ نماز, روزہ, زکات, حج ہم کر رہے ہیں, ہم اس کو سمجھتے ہم دیندار بن گئے, یہ سارے حقوق اللہ میں سے ہے. حقوق العباد کا معاملہ بہت, اس پر عمل کرنا بہت نفس کو کچلنا ہے. جب اس پر عمل کریں گے تو پھر یہ حقوق اللہ کی نیکیاں باقی رہے گی, ورنہ وہاں سے نیکیاں ساری نکلتی جا رہی ہے. حضرت جی مولانا یوسف صاحب رحمۃ اللہ علیہ فرماتے تھے, کی ہے تو پھر کیسے پتا چلے, معافی مانگے. ٹھیک ہے, وہ بعد میں سوال لکھنا, تو سن لو سب کچھ آئے گا. تو میں معاف نہیں کروں گا, تو حقوق العباد کا معاملہ اتنا خطرناک ہے, لیکن ہم نے اس کو اتنا معمولی سمجھ رکھا ہے, ہم نے اس کو اتنا معمولی سمجھ رکھا ہے جیسے ناک پر مکھی آ بیٹھی اور اس کو اڑا دیا. حقوق العباد کو ہم نے معمولی سمجھ لیا, اور حقوق اللہ اس کی جو بے چینی اور اس کی گناہ کو ختم کرنے کے لیے ہم دوسرے حقوق ادا کرتے ہیں, نوافل میں جاتے ہیں, لیکن اس سے فائدہ نہیں ہوتا ہے. اور غیبت بھی حقوق العباد میں سے ہے. یہ تو ساری غیبت کیا ہے, غیبت کا گناہ کتنا سخت ہے, اس کے بارے میں ساری باتیں آئی تھی. جی ابھی اس میں ایک سوال آیا تھا کہ ہم نے کسی کی غیبت کی اور ہم بھول گئے ہو, تو دیکھو یاد کرو, اگر یاد آ جاؤ تو ٹھیک ہے, نہیں آئے تو کچھ نہ, اللہ سے معافی مانگو اور اللہ سے یہ کرو کہ اللہ اس کے دل میں بھی ڈال دے, وہ مجھے معاف کر دے, بس اتنا ہی کر سکتا, ہم اس سے آگے کیا کر سکتے. اچھا اب غیبت کی تعریف سنو, غیبت کی تعریف, غیبت کسے کہتے ہیں؟ غیبت یہ ہے کہ کسی مسلمان کا تذکرہ اس کے پیٹ پیچھے اور اس کی غیر موجودگی میں اس انداز سے کیا جائے کہ اگر اس کو پتا چلے کہ میرا تذکرہ اس انداز سے کیا گیا ہے تو اس کو ناگوار گزرے, تو یہ غیبت ہے. انسان کے پیچھے اس کے بارے میں ایسی بات کی جائے کہ اگر یہ بات اس کو سنا دی جائے تو اس کو برا لگے, تو یہ اس کا نام ہے غیبت. اب بتاؤ, ہم تو اسی ہی بات کرتے ہیں نا جب پیچھے بیٹھتے ہیں تو, اور ایک دوسرے کو, کیونکہ ہمیں تو مجلس اس کے بغیر, غیبت کیے بغیر تو ہمارے آپس میں ملنے کا, ملاقات میں تو کوئی ٹیس ہی نہیں آتا ہے. اس لیے کیا کرنا, غیبت کا علاج کیا کرنا, کبھی ہمارا جی اور نفس چاہے کہ بھائی یہ بات کرنی ہے تو کیا کرو, فرمایا اس وقت یہ کرو کہ اس کی تعریف شروع کر دو, بس جی. تو فرمایا یہ تو یہ غیبت اور گناہ ہے. اب ہم اپنا جائزہ لے کر دیکھیں کہ ہم لوگ صبح سے لے کر شام تک آپس میں جو گفتگو کرتے ہیں, باتیں کرتے ہیں, اس میں غیبت ہوتی ہے یا نہیں. بعض لوگ یہ کہتے ہیں کہ میں اس بارے کہتے ہیں کہ میں اس کے بارے میں بات جو کہہ رہا ہوں, بعض کیا کہتے ہیں, غیبت کو بھی ذرا فلٹر کرتے ہیں اور بہانہ بناتے. فرمایا بعض لوگ کیا کہتے ہیں کہ میں اس کے بارے میں بات جو کہہ رہا ہوں میں اس کے منہ پر کہہ دوں, میں اس کے منہ پر بھی کہہ سکتا ہوں, और उनका मकसद ये होता है कि गिबत तो उस वक्त होगी जब मुंह पर न कह सके। वो लोग ये समझते हैं कि ये बात उसके सामने नहीं कह सकता है, पीछे कहता है तो गिबत है, अगर उसके सामने भी ये बात कह सके तो ये गिबत में शुमार नहीं है, ऐसा नहीं। तो ये कह रहे हैं कि देखो मुंह पर न कह सके, मैं तो उसके मुंह पर कहने को तैयार हूं। अरे भाई, तुम उसके मुंह पर कहने को तैयार हो या न हो, अगर वो बात उसकी नागवारी का सबब है, क्या बोल रहे, अगर वो बात उसकी नागवारी का सबब है तो बस गिबत की तारीफ उस पर सादिक आ गई, वो गिबत और वो गुनाह हो गया और तुमने मुर्दार भाई का गोश्त खा लिया। अल अयाज़ु बिल्ला। जी याद रखे, क्योंकि आज वो तावील करता है जरा, नफ्स कहता है उसमें क्या, ये बात तो उसको सामने लाओ, मैं उसके सामने, अभी उसको नागवार तो गुजरेगी। इसलिए फरमाया क्यों हम आज के बाद से तोबा कर ले कि हम एक दूसरे की तारीफ करेंगे, क्योंकि हर इंसान के अंदर अल्लाह ने अच्छे सिफात रखे हैं, बस उस सिफात की तारीफ करो, बुराई पर क्यों नजर करते हो, बुराई तो अपनी देखो। जी ये तो गिबत की तारीफ बताई, ये बहुत अच्छी बात है कि बहुत से लोगों के सवालों के जवाब आ गए, बहुत से लोग पता नहीं गिबत क्या। अब आगे सुनो, गिबत और बोहतान, एक होता है बोहतान और एक होती है गिबत में फर्क है, वो समझो जरा। हदीस शरीफ में आता है कि एक सहाबी ने हुजूर अकदस सल्लल्लाहु अलैहि वसल्लम से पूछा कि या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, मैं जिस शख्स की गिबत कर रहा हूं उसमें वो बात वाकई मौजूद है, यानी ये ऐब उसके अंदर है, मैं उस पर बात कर रहा हूं, मौजूद हो जो मैं कह रहा हूं, क्या फिर भी गुनाह होगा? सहाबी पूछ रहे, क्या फिर भी गुनाह होगा? भाई माइक बंद कर दे। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जो बात तुम इसके बारे में कह रहे हो, फरमाया जो बात तुम उसके बारे में कह रहे हो वो बात उसके अंदर मौजूद है और तुम उसकी सच्ची बुराई बयान कर रहे हो तो ये गीबत है। याद रखो, जो उसके अंदर मौजूद है और तुम उसकी वाकईतन वही बुराई बयान कर रहे हो जो उसके अंदर है, तो इसी का नाम तो गीबत है। समझ गए? सुन लो दोबारा कि ऐसी बात करना जो बात तुम कर रहे हो वो उसके अंदर मौजूद हो तो उसका नाम गिबत, और अगर तुम झूठी बात बयान कर रहे हो जो बात कर रहे हो वो उसके अंदर है ही नहीं और बात उसके अंदर मौजूद नहीं, तो फिर गिबत के साथ बोहतान लगाने का गुनाह भी होगा। तो गिबत तो हुई और बोहतान भी हो गया। अल्लाह अल्लाह, देख लो ये बीमारी से कौन पाक है बताओ जरा, कोई नहीं। तो अल्लाह अकबर, बहुत बड़ा गुनाह है। याद रखे, हमारी नेकिया जा रही है, आज हम नेकिया कर करके थक जाते हैं लेकिन फिर भी तरक्की नहीं होती। एक शख्स के अंदर एक बुराई मौजूद है, तुमने एक मजलिस के अंदर उसकी वो खराबी बयान कर दी, मसलन तुमने कह दिया कि फुला आदमी तो बड़ा झूठा है, फुला आदमी तो बड़ा झूठा है और हकीकत में भी वो झूठा है, तो तुम्हारा उसके पीठ पीछे उसके झूठा होने का तस्करा करना गीबत है और गुनाह है, बशर्ते कि उसको अपना झूठा कहलवाना नागवार हो। वो और अगर वो झूठा नहीं है, एक झूठा नहीं है, फिर भी तुमने उसको झूठा कह दिया, तो उस सूरत में तुमने दो गुनाह किए, एक गीबत करने का गुनाह किया और एक बोहतान लगाने का गुनाह किया। लिहाजा गीबत बड़ा गुनाह है, बड़ा सख्त गुनाह है, आदमी अपनी जबान को संभाल कर रखे और अल्लाह ताला से हिफाजत की तौफीक मांगता रहे तब तो उस गुनाह से बच सकता है, वरना इस गुनाह के अंदर मुबतला हो जाएगा। आज आम और खास, दीनदार बेदीन, पढ़े लिखे और जाहिल, सब के सब इसके अंदर मुबतला है, बस जो मेहनत करेगा वही निकल सकता है, क्योंकि इंसान की फितरत। इसलिए इसकी मेहनत के लिए है दावत, कि بولنا سیکھو، اللہ کی بڑھائی کرنا سیکھو، اللہ کے نبی کی تعریف کرنا سیکھو، اللہ کے نبی کی سیرت کو سیکھو. جب ہم اس کو بولنا سیکھ لیں گے تو یاد رکھنا غیبت بالکل ختم ہو جائے گی، اور اگر ہم نے دعوت نہیں سیکھی ہے تو کبھی بھی غیبت سے بچ نہیں سکتے. یہ تو تجربہ ہے، کیونکہ جب آپس میں ملیں گے تو بات تو چاہیے ہی چاہیے کہیں بھی، کیونکہ تم اگر بزنس کے سلسلے ملے تو کتنی بات کروں گے، دو چار باتیں بزنس کے کر کے معاملہ ختم ہو گیا. لیکن غیبت ایسی چیز ہے کہ اس کا تو اینڈ ہی نہیں آتا ہے. اچھا اس میں پھر رکتاٹ بھی نہیں ہوتی، اس میں مزہ بھی بہت آتا ہے. ہاں اس کا اینڈ بھی نہیں ہوتا کہ چلو بھائی ابھی تھک گئے، وہ آدھا گھنٹہ ملنے کے لیے آئے تھے، دو گھنٹے نکل جائیں گے. تو اس کے لیے اگر دعوت سیکھ لوں گے تو کیا ہوگا، آپ کچھ نہ کچھ اللہ کی تعریف بیان کروں گے، نبی صلی اللہ علیہ وسلم کی تعریف بیان کروں گے، اللہ تعالیٰ کی نعمتوں کا تذکرہ کروں گے. تو کیا ہو گیا، آپس میں بات چیت بھی ہوگی، کام بھی ہو گیا، عبادت بھی ہوگی، چلے گی. اس لیے یاد رکھے غیبت سے بچنا ہے، کیونکہ یہ میں نے اپنا تجربہ کیا. میں نے کہا آپس میں ملتے بات کرنے کا کوئی طریقہ نہیں ہے، یا تو اس کی غیبت سنتے ہیں یا ہم غیبت کرتے، دونوں میں سے ایک بات ہوگی. لیکن جب بولنا سیکھ لیں گے تو جہاں بیٹھتے ہیں وہاں اللہ کی بڑائی کو شروع کر دیتے ہیں، پوری مجلس کا رنگ بدل جاتا ہے. اس لیے دعوت کو سیکھو، اور دعوت دینا بھی ضروری. ہاں اللہ کے بندوں کو اللہ کی طرف بلانا ہے. تو یاد رکھے ایک پروفیسر صاحب کا غیبت پر تبصرہ دیکھو. میں نے ایک مرتبہ غیبت کے بارے میں ایک مضمون لکھا، غیبت کے بارے میں ایک مضمون لکھا، ایک یونیورسٹی کے پروفیسر صاحب نے وہ مضمون پڑھ کر مجھے خط لکھا کہ آپ نے اس مضمون غیبت کی بہت برائی بیان کی ہے، کہ آپ نے اس مضمون میں غیبت کی بہت برائی بیان کی ہے، کہ یہ غیبت گناہ کبیرہ ہے، حرام اور ناجائز ہے، اس کو چھوڑنا چاہیے. میں نے اس غیبت پر بہت غور کیا، میں اس نتیجے پر پہنچا کہ اگر غیبت کو زندگی سے نکال دے تو یہ زندگی پھیکی ہے. اس کو نکال دے تو زندگی پھیکی ہے، اور اس میں پھر کوئی مزہ ہی نہیں ہے، کیونکہ بولنا پھر بولیں گے کیا. تو اس لیے میں نے اس کا علاج بتا دیا. فرمایا مزہ ہی نہیں ہے، اس لیے کہ جب ہم دو چار آدمی مل کر بیٹھتے ہیں اور کوئی بات چیت چلتی ہے تو اس بات چیت میں غیبت شامل نہ ہو تو پھر کسی موضوع پر بات چیت کرے، پھر کس موضوع پر بات چیت کریں، کیونکہ غیبت شامل نہ ہو تو کیا بات کریں گے، کیونکہ بات کے لیے تو وہی ہے. تو پھر کس پر بات چیت کریں، بس پھر تو اللہ اللہ ہی کرے، اور کوئی ہنسی مذاق کی بات، کوئی تفریح کی بات، کوئی دل لگی کی گفتگو ہو ہی نہیں سکتی. آپ نے اتنا لمبا چوڑا مضمون لکھا اور اس کی اتنی برائیاں بیان کی، اس کا مطلب یہ ہے کہ آپ یہ چاہتے ہیں کہ سب لوگ اپنی تفریح وغیرہ سے دستبردار ہو جائے. گپ شپ کر کے کہتے ہیں دماغ فریش کرو، ارے یاد رکھو اللہ تعالیٰ نے دماغ فریش کرنے کے لیے ہمیں دیا ہے کیا، اللہ کی بڑائی بولو. جب اللہ کی بڑائی بولو گے تو اس سے زیادہ دماغ فریش ہوتا ہے. کیوں کہ غیبت سے تو وقتی طور پر فریش ہو گیا، بعد میں ظلمت آتی ہے دل میں، اور اللہ کی بڑائی بیان کرنے سے بعد میں بھی نور، اس وقت بھی نور. اللہ کی بڑائی بیان کرو، اور اللہ کی بڑائی اگر نہ آتی ہو تو آپ میں سے درخواست کرو، ہم اس کو بھی سکھائیں گے کسی اور ٹائم میں کہ اللہ کی بڑائی کو کیسے بولنا ہے. وہ بھی سیکھو، سیکھنے کی چیز ہے، یہ مدرسہ بھی بنے گا. جی ہم نے تو پہلے بتایا، یہاں تو 3-in-1 ہے، دعوت بھی سکھائی جائے گی، علم بھی سکھایا جائے گا، مسائل بھی سکھائے جاتے ہیں، اور اصلاح بھی کرائی جاتی ہے انشاءاللہ. تو یہ ہے کہ اس کو سیکھنا ضروری ہے. تو فرمایا زندگی کا لطف ہی ختم ہو جائے گا، سب لوگ کی تفریح وغیرہ سے دستبردار ہو جائے گا. اس لیے میں پہلے بتایا کہ اگر غیبت سے بچ، یعنی اگر اس کی برائی دل میں آ جائے گی تو ایک دوسرے سے ملنے کے لیے انسان سوچے گا، ویسے ہی جا کے نہیں بیٹھ جائے گا، بولے نہیں ضروری نہیں تو چھوڑ دو، ورنہ خام مخا کی غیبت ہوگی. تو اور زندگی کا لطف ہی ختم ہو جائے گا، चूंकि वो प्रोफेसर साहब थे इसलिए अपनी अपनी जहनी सोच के मुताबिक आखिर में कहा कि मैं नहीं समझता कि इस्लाम ऐसी चीज को मना करेगा। फिर क्या कहने लगे पता है कि मैं नहीं समझता कि इस्लाम ऐसी चीज को मना करेगा जिसको इंसान हर वक्त करता ही है, यानी उमूम। यानी उन्होंने वो कयास लगाया कि उमूम में बलवा, यानी सब लोग करते हैं तो अब कैसे चलेगा, और अगर न करे तो मजा ही न रहे। ये खत लिखकर भेजा, किसको? हजरत को लिखा, ये खत लिखा उन्होंने। आगे सुनो, बहुत अहम है, हमारे कई सवालों के जवाब इसमें आ जाते हैं। मैंने इस खत के जवाब में लिखा कि जो आप फरमा रहे हैं कि अगर गीबत को जिंदगी से निकाल दिया जाए तो जिंदगी का मजा ही खत्म हो जाए, तो आपकी जिंदगी का मजा तो गीबत न करने की वजह से खत्म हो जाएगा। आपकी जिंदगी का मजा तो गीबत न करने की वजह से खत्म हो जाएगा, लेकिन जब दूसरा शख्स आपकी गीबत कर रहा हो, जब दूसरा शख्स आपकी गीबत कर रहा हो उसके बारे में आपका क्या ख्याल है? उन्होंने इसका दिमाग घुमाया। देखो इसको कहते, फरमाया अगर दूसरा आपकी गीबत करे तो उसके बारे में आपका क्या ख्याल है? जब आपको पता चले कि प्रोफेसर साहब के बारे में फुला शख्स ने फुला मजलिस में ये बात कही, फुला शख्स ने फुला मजलिस में ये बात कही, तो उस वक्त आपको जिंदगी का लुत्फ आएगा या क्या हाल होगा, जरा बताओ। देखो माइंड पूरा चेंज कर दिया। ये तो करने के बारे में कह रहे थे, उन्होंने कहा अगर आपके बारे में कोई कहे तो आपको जिंदगी का मजा चला जाएगा, तो आप जिसकी गिबत करोगे बेचारे का मजा चला जा रहा है, आपको तो मजा आ रहा है उसका मजा जा रहा है। अरे समझे कुछ, उसका मजा जा रहा है क्योंकि उसको तकलीफ पहुंच रही है। तो तुम अपनी देखते हो, तुम दूसरों की नहीं देखते, इसलिए उनका दिमाग घुमाया कि अगर तुम्हारी कोई गिबत करे तो क्या होगा। अब सब जवाब समझ में आ जाएगा क्यों हो, अब समझ में आ गया। तो बात दरअसल ये है कि हर इंसान अपने लुत्फ और मजा को तो देखता है। हर इंसान क्या देखता है? अपना लुत्फ, अपना मजा तो देखता है, लेकिन ये नहीं देखता कि जो काम मैं दूसरों के साथ कर रहा हूं अगर दूसरा मेरे साथ करे तो मुझ पर क्या गुजरेगी। अपना मत देखो, हमेशा दूसरे के ऊपर देखो, मुझ पर क्या बनेगी। हदीस शरीफ में है कि जनाबे रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने एक ऐसा कीमिया का नुस्खा बयान फरमाया, एक ऐसी बात बताई कि एक पैगंबर ही ऐसा नुस्खा बयान कर सकता है, किसी और के बस का काम नहीं। अगर उस नुस्खे पर अमल कर लिया जाए तो माशरे के सारे मसाइल हल हो जाएंगे, हल हो जाएंगे, और माशरे के सारे झगड़े खत्म हो जाएंगे। सारी खराबी उस नुस्खे को भूल फरामोश करने की वजह से पैदा हो रही, भूल जाने की वजह से पैदा हो रही। वो नुस्खा क्या है? उहिब्बु लि अखीक मा तुहिब्बु लि नफ्सिक वकरहु लि गैरिक मा यकरहु लि नफ्सिक। यानी अपने भाई के लिए वही पसंद करो। देखो एक नुस्खा बताया हमारे नबी सल्लल्लाहु अलैहि वसल्लम ने कि अपने भाई के लिए वही पसंद करो जो तुम अपने लिए पसंद करते हो। तुम अपने लिए गिबत कोई तुम्हारी करे पसंद नहीं करोगे ना, तो जाहिर बात है तुम भी अपने भाई के लिए पसंद मत करो। जब अपने लिए पसंद नहीं करते हो तो देखो एक नुस्खा बता दिया, एक अजीब बात बता दी कि इसको हमेशा याद रखो हर गुनाह के लिए, कि जो तुम अपने लिए पसंद करते हो वो दूसरों के लिए पसंद करो। उसके अंदर बहुत तफसील है, इस पर भी बात आगे तफसील से आएगी। ये दर्स को रोजाना सुनते जाओगे तो बहुत कीमती बातें मिलेगी। जिंदगी में हमें चलना और हमारे सवालों का जवाब और हमें एक सुकून मिलेगा। फिर खाली सुनने पर बात न खत्म कर दे बल्कि वो इलाज भी शुरू कर दे ताकि आगे की हमारी जिंदगी बिल्कुल अल्लाह के ताल्लुक के साथ हो जाए। फरमाया दूसरों के लिए वही बात नागवार समझो जिसको तुम अपने लिए नागवार समझते। ये जो हमने दोहरे पैमाने बना रखे हैं ना, डबल, कि अपने लिए पीमा करने का कुछ और है और दूसरे के लिए कुछ और है, अपने लिए तराजू और है और दूसरे के लिए मिजान और है, तो इसकी वजह से माशरे में सारी खराबियां पैदा हो रही है। लिहाजा हर मामले में ये देखो कि मैं जो मामला दूसरे के साथ कर रहा हूं अगर मैं उसकी जगह पर होता और वो मेरी जगह पर होता तो मेरे ऊपर क्या गुजरती। हर काम करने से पहले ये सोच ले। तो कभी भी इससे दूसरे की हक तलफी न हो और ना इंसाफी न हो और दूसरे का हक पामाल न हो। जी, लिहाजा गीबत करते वक्त जरा ये सोचो कि अगर उसकी जगह मैं होता, मजलिस के अंदर मेरा इस अंदाज से जिक्र हो रहा होता और मेरे बारे में ये बातें कही जा रही होती जो मैं दूसरे के बारे में कह रहा हूं, तो मुझे ये चीज पसंद होती या नहीं। अगर पसंद नहीं होती तो उसका मतलब ये है कि गीबत है, ये गीबत है और उससे बचना है। लोग ये कहते हैं कि गीबत से बचा नहीं जाता, लोग ये कहते हैं, देखो दिल के सवाल ही आते हैं, लोग ये कहते हैं गीबत से बचा नहीं जाता। मैं कहता हूं कि गीबत इख्तियार से होती है, ये गैर इख्तियारी नहीं है। वही मामला आया जैसे बदनजरी के, बोले ये तो बचना बहुत मुश्किल है, तो हजरत ने सारी मिसाल दी थी। वो उसूल याद रखना कि लगता ऐसा है कि मैं बच नहीं सकता, लेकिन हिकम हिम्मत की बात होती, तो वही चीज आ रही है। गीबत इख्तियार से होती है, याद रखो, गैर इख्तियारी नहीं होती। और जब गीबत करना इख्तियार में है तो बचना भी इख्तियार में है, लिहाजा इससे बचना जरूरी है। ये सोचो ही मत कि मेरे से बच नहीं सकते, बचना जरूरी है, इख्तियारी चीज है, तुमने जानबूझकर इसको किया है। अब इख्तियार माने अब इंसान के बेबस नहीं है, वो थोड़ा सा सीखेगा तो कंट्रोल कर सकता है। अच्छा, अब दूसरा मजमून है, मजमून तो वही है गिबत के बारे में। अभी तो गिबत से बचना गिबत क्या है, लेकिन अभी एक बात है, उसको पढ़ते वक्त भी डर लगता है क्योंकि हमारा दिमाग इतना खराब होता है कि अपने दिमाग की चीज ले लेता है और दूसरी चीजें छोड़ देता है। अब इसकी इतनी हुरमत है, अभी बात बता रहे हजरत कि गिबत की इजाजत के मौके, यानी कहां कहां गिबत करना इजाजत है। अब ये पॉइंट पर सब खुश हो जाएंगे, हाँ बोले कुछ अपना काम की बात आई, तो क्या अभी तक काम की नहीं थी, क्योंकि वो नफ्स पर पड़ रही थी, अभी नफ्स ढूंढ रहा था। याद रखो इजाजत दी है, अब ये हम नहीं पहचान, शायद हो सकते इसमें सब बातें आएगी। अब उसको पढ़ते हैं, सुनो और बात को जरा अच्छी तरीके से समझना। अलबत्ता जिस मौका पर किसी मुसलमान को नुकसान से बचाना मंजूर हो, याद रखो जिस वक्त किसी मुसलमान को नुकसान से बचाना मंजूर हो तो उस वक्त गीबत जायज हो जाती है। मसलन एक शख्स आपके पास आया और उसने कहा कि फुला शख्स ने मेरी बेटी के लिए रिश्ता भेजा है। उस शख्स ने आया आपके पास और कहा कि फुला शख्स ने मेरी बेटी के लिए रिश्ता भेजा है, आपकी नजर में ये आदमी कैसा है? हाँ, अब ऐसे वक्त में जवाब याद रखो, एक तो हमारी दुश्मनी होती तो हम बुरा भला कह देते, नहीं याद रखो अल्लाह देख रहा होता है, यहां दुश्मनी नहीं, वाकईतन शरीय एतबार से उसके अंदर कोई ऐसी खराबी जो तुम्हारी नजर में है तो कहो, बाकी अपनी दुश्मनी की वजह से ऐसा नहीं करना है। तो फरमाया, अब अगर आपकी नजर में शख्स की ऐसी बुराई है जो शादी ब्याह के मामले में काबिले गौर हुआ करती है, तो उस सूरत में अगर आप वो बुराई उसको बता दे ताकि वो और उसकी बेटी नुकसान से बच जाए तो ये गिबत में दाखिल नहीं है। लेकिन ये पॉइंट तो है, अब हम ऐसे पॉइंट को लेकर क्या करते हैं, हमारा नफ्स काम कर जाता है, बोले देखो हम तो उसको बचा, हालांकि हम उसको बचा रहे हैं इसलिए बचा नहीं रहे हैं, बल्कि हमारे दिलों में उनकी दुश्मनी है लड़के वालों की तरफ से, तो इसका रिश्ता आया उसने हमसे पूछा, बोले नहीं 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 वो तो ऐसा है वैसा है तैसा है सब सुना के छोड़ दिया। देखो अल्लाह देख रहा होता है हमारे दिलों को, अगर वाकईतन कोई नहीं है, हमारी दुश्मनी अपनी जगह पर है, लेकिन वो पूछने के लिए अगर कोई आया है बेटी के लिए तो कह दो कि नहीं, हमने तो आज तक उसके अंदर कोई खराबी नहीं देखी है, बाकी तो अल्लाह ही जानता है अंदर के मामला, बस इतना जवाब दे दो तो उनको खुशी होती है कि भाई चलो इन्होंने गवाही दे दी। और वाकईतन अगर हम जानते हैं तो हमने उसकी फिर पूरी बुराई बयान नहीं करनी है, जो हमने जानी है कि नहीं आपकी लड़की के लिए जहां तक हम जानते हैं वो मुनासिब नहीं है, उसमें कुछ है, बस इतना बोल दो ताकि वो समझ जावे। ये एहतियात करो वरना बहुत आज हम फिर उसको बहुत लंबा कर देते। तो वो बुराई उसको बता दे ताकि वो सूरत उसकी बेटी नुकसान से बच जाए, तो ये गिबत में दाखिल। या मसलन एक शख्स धोखाबाज है, वो धोखा देकर लोगों से पैसे हासिल कर लेता है। अगर आप किसी को ये बता दे कि इस शख्स से जरा सोच समझकर मामला करना, ये आदमी मामले का ठीक नहीं है, तो ये गिबत नहीं है, इसलिए कि दूसरे शख्स को नुकसान से बचाना मंजूर है। हाँ, ये यहां पर जायज है। लिहाजा जहां दूसरों को तंबी करने की जरूरत हो, दूसरों को दुनिया और आखिरत के नुकसान से बचाने की जरूरत हो, वहां किसी की वाकई बुराई बयान करना गीबत में दाखिल नहीं, ये जायज है। 45 हो गए। इंशाल्लाह दूसरी बातें कल पढ़ेंगे। इसका बात सुनने वाले आपस में सुनने के बाद भी घर में आपस में मुजाकरा भी करें कि आज क्या बात कही गई, ताकि बात याद भी हो जाए, उस पर बात करेंगे तो हमारे से गिबत का बचना हमारे लिए आसान होगा। सुनने के बाद खत्म ना हो जाए, बल्कि बैठकर एक दूसरे से बातें करें जो घर में सुन रहे होते हो, ठीक है? तो उससे फायदा होगा, उसको कहते हैं मुजाकरा, और मुजाकरे से फायदा होता है। थोड़ी देर मुराकबा कर लो। आंखों को बंद कर ले, गर्दन को झुका ले, और ये तसव्वुर करे कि अल्लाह की रहमत आ रही है, मेरे दिल में समा रही है, मेरे दिल से जुल्मत सियाही दूर हो रही है, मेरा दिल कह रहा है अल्लाह अल्लाह अल्लाह।